أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم الحمد لله رب العالمين والصلاة والسلام على سيد الأنبياء والمرسلين حبيب إله العالمين أبي القاسم محمد وعلى آله الطيبين الطاهرين سيما بقية الله في الأرضين قال الله تعالى في كتابه الكريم بسم الله الرحمن الرحيم ونريد أن نمن على الذين استضعفوا في الأرض ونجعلهم أئمة ونجعلهم الوارثين ایک بار پھر درود بھیجے گا محمد و آل محمد السلام کی فکر کے نام پر اور دو کائنات کی عظیم و شان ہستیوں کے نام پر ساتھ بیٹھنے کا موقع نصیب کیا ہے. یہ خدا تعالیٰ کا لطف و کرم ہے کہ ہم ہر چیز سے ہٹ کر دین کے نام پر جمع ہوں, اہل بیت اطہار علیہ السلام کی شخصیتوں کے نام پر جمع ہوں, سیکھنے کے لیے بیٹھے ہیں تاکہ انشاءاللہ اس راستے پر چل سکیں جس کی ترسیم اہل بیت اطہار علیہ السلام کی عظیم و شان ہستیوں نے انجام دی. اللہ کی دیوی اس نعمت کا شکر بجا لانے کے لیے, وقت کے امام کے حضور ادائے احترام کے لیے, ان کی نظر لطف کو حاصل کرنے کے لیے, جس کے نتیجے میں انشاءاللہ ہمارے اور آپ کے قلوب ان کی نورانیت سے منور ہوں گے, ہمارے دلوں کے اندر الفتیں اور رابطے اور زیادہ بڑھیں گے, اور انشاءاللہ ان کی پیروی کرنے کا ہمیں اور زیادہ موقع ملے گا. ایک بار پھر درود بھیجے گا محمد و آل
محمد.
یہ کہ ہم اور آپ کسی جگہ پہ جمع ہوں یہ ایک موقع ہے, یہ کہ ہم اور آپ سیکھ سکیں کچھ یہ دوسرا, پھر اس پر عمل کر سکیں یہ تیسرا. ہم یہ نہیں کر سکتے کہ ہم صرف جمع ہونے کے اوپر اکتفا کریں. اگر ہم صرف جمع ہونے پہ اکتفا کریں گے تو سمجھ لیجیے ہم نے مقدمے کو انجام دیا, اصل کام ہم سے رہ گیا. یہ کہ الحمدللہ رب العالمین آرگنائزرز نے محنت کی, آپ لوگ دور دراز سے تشریف لائے, پروردگار عالم کی دی ہوئی اس نعمت سے فائدہ اٹھانے کے لیے آپ یہاں پہ پہنچے, یہ آپ نے ایک بڑا کام انجام دیا. ان تین کاموں میں ہی سب سے آسان کام, سب سے آسان کام ہوتا ہے جسمانی حرکت کرنا. آپ اپنے جسموں سے نکلیں, اپنے گھر سے ایک جسمانی حرکت کر کے جغرافیائی فاصلہ طے کر کے آپ ایک جگہ پہ جمع ہو جائیں. جسموں کا جمع ہونا یہ سب سے آسان کام ہوتا ہے. آج کی جو ماڈرن لائف ہے اس میں آپ دیکھیں گے کہ لوگ بہت زیادہ ہیں, شہر آبادیوں سے بھرے ہوئے ہیں, لیکن جتنے ان کے جسم نزدیک ہیں اتنے ان کے دل دور ہیں. ہم لوگ جنگلوں کی طرح بنتے جا رہے ہیں. ہم جدید دور کی ایک عجیب مشکل دیکھ رہے ہیں کہ ہمارے جنگل کم ہو رہے ہیں, انسان بڑھ رہے ہیں, لیکن جو انسان بڑھ رہے ہیں ان کے رابطے جنگلوں سے بہتر نہیں ہیں. درختوں کی طرح دو درخت یہاں پہ لگے ہوئے ہیں, ایک درخت کو کاٹ دیجئے دوسرے درخت کو پتہ بھی نہیں چلتا, وہ ایسے چلتا رہتا. ہم انسانوں کی زندگی میں بہت اہم مسئلہ ہے وہ یہ نہیں ہے کہ ہم جمع کیسے ہوں. تو دیکھیے آپ جسمانی طور پہ یہاں پر نہ جمع ہوں, آج کل ممکن ہے کہ انٹرنیٹ کے ذریعے سے لوگ جمع ہوتے ہیں. بعض اوقات انٹرنیٹ کے اوپر کوئی پروگرام ہو رہا ہوتا ہے, پانچ پانچ لاکھ دس دس لاکھ اس کے دیکھنے والے ہوتے ہیں, تو وہ جغرافیائی طور پہ دور ہوتے ہیں لیکن تعلیمی طور پہ نزدیک ہو جاتے ہیں. آپ اور ہم بھی یہی کر سکتے ہیں, لیکن یہ کہ آپ جسمانی طور پر بھی جمع ہوں اس کی اپنی برکتیں ہیں, اس کی اپنی نورانیت ہے. تو یہ ایک مرحلہ ہو گیا, لیکن میں نے عرض کیا دوسرا مرحلہ سیکھیں گے کیسے, کیا سیکھیں گے؟ کیونکہ ہم لوگ ساتھ ایسا بہت زیادہ ہوتا ہے کہ ہم لوگ قرآن کرتے ہیں لیکن اس سے ہم سیکھ نہیں پاتے. کبھی کبھی تو ایسا بھی ہوتا ہے کہ ہم قرآن کرنے میں اتنا مجبور ہو جاتے ہیں کہ ہم یہ بھول جاتے ہیں کہ ہم سیکھنے کے لیے آئے ہیں. خود قرآن ہدف ہو جاتا ہے, خود قرآن مقصد ہو جاتا ہے. زیادہ آپ دیکھیں گے زیادہ تر آرگنائزرس کو تقریریں سننے کا موقع نہیں ملتا اور بعد میں بھی نہیں سن پاتے. تو پھر انسان سوچتا ہے کہ تقریر ہوئی کس کے لیے, ये बहुत बड़ा मुश्किल मरहला है कि आप जमा तो हो जाएंगे लेकिन सीखेंगे कैसे और क्या सीखेंगे। फिर तीसरा मसला शुरू होगा वही कि जो आपने सीखा वो असलन अमल के काबिल था या सिर्फ नजरिया था। बारो बार हम बहुत सारी ऐसी चीजें सीख लेते हैं जो नजरिए में अच्छी लगती हैं, अमल में नहीं आती। तो आपको कुछ ऐसी चीजें सीखनी पड़ेंगी कि जो आपके अमल के अंदर आ सके। फिर जब आप अगली दफा कन्वेंशन में आए तो वो जो अमली पॉइंट थे उनको यहां से तय करके जाए ताकि अगली दफा अपना एहतसाब करें कि भाई हमने कितने अमल अंजाम दिए। अब मैं एक मिसाल आपकी खिदमत में अर्ज कर रहा हूं, मसलन फर्ज कर लीजिए आपने 2000 पौधे लगाए, अगले कन्वेंशन में ये बताइएगा कि जो पिछले साल में 2000 से ज्यादा पौधे लगाए थे उसमें से बचे कितने। दूसरा मसला ये कि इस कन्वेंशन के इख्तिताम पर ये तय करके जाइएगा कि अगले साल तक कितने पौधे लगाने हैं। इसी तरीके से हर चीज को ले लीजिए, हर चीज को किसी ना किसी तरीके से क्वांटिटेटिव मेजर में ले आइए, अदद में ले आइए ताकि हम और आप एक दूसरे का हिसाब कर सकें कि भाई हमारा जो काम हुआ उसका नतीजा क्या निकला। अब मतलब बहुत सारी चीजें अदद में नहीं आ सकती। मसलन हमने ये पूछा कि भाई यहाँ पे कितने लोग होंगे, उन्होंने पता है इतने लोग होंगे, ये हो गया अदद। लेकिन क्या मैं इनसे पूछ सकता हूँ कि इतने से कितने लोग सीखने के लिए आए, ये नहीं पूछ सकता, ये जवाब भी नहीं दे सकता। फिर मैं क्या ये पूछ सकता हूं कि मैं 45 मिनट बोलूंगा कितने लोगों के ऊपर असर हुआ इसका, ना इनको पता ना मुझे पता। मुमकिन है जो लोग बैठे उन्हें भी ना पता हो, वो ये समझ में असर हुआ है लेकिन असर ना हुआ। फिर अगले साल तक कौन पूछेगा कि जो इन्होंने बोला था उसमें अमल कितना हुआ। तो हम लोग बहुत मुश्किल मामले में एक लिहाज से कि बहुत सारे कुरान होते रहेंगे और हमें और आपको समझ, जैसे आदमी को ये समझ में नहीं आएगा मैंने किया क्या। तो बहुत होशियारी की जरूरत है। आप तशरीफ लाए, अल्लाह इंशाअल्लाह आपकी बरकतों में और इजाफा फरमाए। चंद पॉइंट्स में आपकी खिदमत में दो अजीम शान हस्तियों के हवाले से नबी खुदा और इमाम शिष्यों इमाम जाफर सादिक अलैहिस्सलाम के हवाले से मैं आपको मजीद वक्त इसमें नहीं लूंगा कि मैं ये अर्ज करूं कि सिंध की सरजमीन अहले बैत के नाम से जो मंसूब है इसकी अहमियत क्या है आप खुद जानते हैं। हमदार आलमीन परवरदिगार आलम ने सिंध की सरजमीन को ये फजीलत दी है कि यह अहले बैत अथार अलैहिस्सलाम के नाम से मंसूब है और इसमें एक तसलसल भी है। बलूचिस्तान भी मंसूब था, 1920-1930 तक बलोचिस्तान भी इसी तरह अहले बैत से मंसूब था जिस तरह से सिंध मंसूब है। लेकिन 1920-1930 में कुछ तब्दीलियां रोनमा हुई, अब हमारे सामने मुश्किल कुछ और हो गई। अब बलोचिस्तान में बाल जगहों के ऊपर अक्सर जगहों के बल्कि अजदारी करना भी मुश्किल पड़ रहा है। इससे हमें एक सबक भी सीखना चाहिए, वो ये कि अल्लाह की नेमतें कयामत तक के वादों पर नहीं होती, अमल पे होती है। मैंने अर्ज किया बलूचिस्तान आज से 100 साल पहले तक उसी पोजीशन में था जिस पोजीशन में इस वक्त सिंध है, शायद एक लिहाज से बेहतर, लेकिन बका नहीं रही, मुश्किल में पड़ गए। अलबत्ता मैं सोचता हूं कि शायद सिंध को बलूचिस्तान के मुकाबले में जो गोया बर्तरी हासिल है वो इन ओरफा की हस्तियां हैं जो यहां पर मौजूद हैं। बलूचिस्तान शायद इस एतबार से ये फजीलत हासिल नहीं कर सका। यहां जो हस्तियां हमारे पास मौजूद हैं इन्होंने अपना एक असर छोड़ा इस सरजमीन के ऊपर, शायद बलूचिस्तान में हम समझ नहीं सके कि वह हस्तियां कौन है, कहां पर हैं। नहीं होगा कि नहीं है, ये जो कोयटा से आगे जाकर ज्यारत की जगह है जो क़ायदे आज़म की आखिरी रहिशगाह के नाम से मशहूर है, इस ज्यारत का नाम ज्यारत एक ज्यारतगाह की वजह से पड़ा है। और बाज मुहक्किकीन मोतफिर हैं इस बात के कि मशहूर व मारूफ शम्स तबरेज जो आरिफ थे ये मजार हकीकतन उनका है। बाज मुहक्किकीन मोतफिर हैं इसके, वो जो मुल्तान में शम्स तबरेज हैं वो तो यकीनन वो नहीं है जो मशहूर व मारूफ शम्स तबरेज हैं, دونوں کی زندگی کا فاصلہ 100 سال سے زیادہ ہے، وہ تو ہو ہی نہیں سکتے. یہ جو زیارت کوئٹہ کے آگے جا کر ہے، اس کے بارے میں احتمال قوی یہ ہے کہ شمس تبریز کا مزار یہیں پر ہے. لیکن بہرحال وہاں پہ اتنی شہرت نہیں ہوئی. سندھ میں الحمدللہ رب العالمین شخصیتیں تشریف لائیں، احترام بھی ہوا، نام بھی مشہور ہے، اور ہم ادارے کے ان میں سے ایک مقام پر موجود ہیں. ان تمام عرفا کے مقامات کی مزید بلندی کے لیے اور سندھ کے سرزمین میں اہل بیت اطہار کی نورانیت کے اضافے کے لیے درود بھیجیں محمد و آل محمد. آپ کی خدمت میں عرض کیا کہ اللہ نے جو ہمیں فضیلتیں دی ہوتی ہیں، یہ قیامت تک کے ابدی وعدوں کے ساتھ نہیں ہوتی کہ ہم عمل کریں یا نہ کریں وہ فضیلت دے گا، نہیں، چھن بھی سکتی. قرآن کریم فرماتا ہے اِن عُدْتُمْ عُدْنَا، اگر تم پڑھتے تو ہم بھی پلٹ جائیں گے. اگر تم نے یہ ذمہ داری نہیں سنبھالی، ایک اور قوم کو لے کر آ جائیں گے. خدا نے کے پاس تو کوئی کمی نہیں. آج الحمدللہ ایک فضیلت حاصل ہے، اس فضیلت کا حق انجام دینا پڑتا ہے. یہ جو ہمیں اللہ نے اہل بیت اطہار علیہ السلام کے نام سے منسوب ہونے کی فضیلت دی ہے، اس کا حق کیا ہے جو ہمیں انجام دینا چاہیے؟ اگر کوئی اس کو نعمت سمجھتا ہو تو اس کو پتا ہوگا کہ خدا پانی کی نعمت کا بھی حساب لے گا، درخت کی نعمت کا بھی حساب لے گا، اس طرح سے اور بڑی نعمتوں کا، اولاد کا حساب لے گا، زندگی کا حساب ہے، سب چیزوں کا حساب ہے. یہ جو نعمت ہمیں ملی ہے اہل بیت سے نسبت کی، اس کا حساب نہیں لے گا ہم سے، اس کا ظاہر حساب لے گا. تو ہم کیا کریں کہ ہم اس حق کو کسی حد تک ادا کر سکیں؟ اور چونکہ ان دو عظیم شان ہستیوں کا ذکر ہے جن کے ذریعے سے مکتب قائم ہوا، نبی خدا کے ذریعے سے تعارف ہوا، اور امام ششم کے ذریعے سے لوگوں تک ابلاغ کیا گیا، ہم آج تک منصوب مکتب جعفر کے نام سے. تو چند پوائنٹس میں آپ کی خدمت میں عرض کروں گا، اور میں چاہوں گا کہ ان پوائنٹس کو اوپر آپ ایک سال میں ان پوائنٹس پر کیسے عمل کریں گے، سب ہونا چاہیے تاکہ ہم لوگ آگے بڑھیں. ایسا نہ ہو کہ ہم لوگ ایک ہی جگہ کے اوپر کھڑے رہیں، ہمیں احساس نہ ہو کہ ہم آگے نہیں بڑھ، ہمیں آگے بڑھتا رہنا چاہیے. سب سے اہم پوائنٹ یہ یوں کہہ لیجیے، میں ترتیب تھوڑی سی ترتیب کر لیتا ہوں، کسی اور ترتیب سے عرض کرتا ہوں. سب سے اہم سب سے پہلے نہیں کہتا، ایک اور ترتیب سے عرض کرتا ہوں، نسبت سے عرض کرتا ہوں. پہلی چیز جو منسوب ہے ان دو عظیم الشان ہستیوں سے، جس کا ہمیں وارث ہونا چاہیے، وہ کیا ہے؟ ہمیں کس چیز میں ان کا وارث ہونا چاہیے؟ ہماری نشانی ان سے نسبت کے نتیجے میں کیا ہونی چاہیے؟ پہلی نشانی، ان کا علم ہمارے پاس ہونا چاہیے، ان کے علم سے ہمیں بہرمند ہونا چاہیے. مثال کے طور پر اگر ان کے علم سے ہمیں استفادہ کرنا چاہیے تو کیسے استفادہ کریں؟ بات جنرلی صحیح ہے، عمومی طور پر تو بات صحیح ہے کہ ہمیں ان کے علم سے استفادہ کرنا چاہیے. کیسے استفادہ کریں؟ ایک طریقہ میں آپ کی خدمت میں عرض کروں گا. طالب علم ہونے کے ناطے مجھے یہ طریقہ بہت اچھا لگتا ہے. آپ نے اپنی زندگی میں نہیں معلوم کتنی روایات اللہ کے نبی سے سنی ہوں گی، نہیں معلوم کتنی روایات مولانا امام ششم سے سنی ہوں گی. اپنے آپ سے ایک سوال پوچھے گا، ان میں سے کتنی روایات وہ ہیں جن پر ہم نے عمل کیا ہے، وہ کتنی ہیں؟ مثلا اللہ کے نبی سے مشہور ہے فرمایا صفائی نصف ایمان ہے. سب سے پہلے اپنے آپ سے پوچھیں اس پہ عمل کیا ہم نے یا نہیں کیا. اگر میں چاہتا ہوں اس پہ عمل کروں تو کیا کروں، اب مجھے کیا کرنا چاہیے؟ مثلا اللہ کے نبی نے متعدد گھرانے میں ارشاد فرمائے، متعدد گھرانے میں ارشاد فرمائے، میں نے کتنا پہ عمل کیا ہے اپنی زندگی میں چیک کرنا شروع کیا. اگلے سال کے لیے کیا کیجیے، اگلے سال کے لیے آپ یہ کر سکتے ہیں کہ مثلاً تین روایات چار روایات اللہ کے نبی کی سیکھے، تین چار روایات مولا امام کی سیکھے، اپنے آپ سے طے کریں میں اس پہ عمل کیسے کروں گا. میں آپ کی خدمت میں چھٹے امام کی روایت عرض کرتا ہوں، گرو بھیجے گا محمد والے محمد. की रिवायत है नजर आनी चाहिए। अच्छा फर्ज बिन फरमाइए अगर मैं पानी पी रहा हूँ और मैंने सीधे हाथ से पानी पिया तो आप देखते ही समझ जाएंगे कि अल्लाह के नबी ने कहा था कि सीधे हाथ से पानी पीना मुस्तहब है, ठीक है, बात समझ में आती है। आपने अगर अव्वल वक्त नमाज पढ़ते देखा तो आप समझ जाएंगे कि भाई उन्होंने कहा था कि नमाज पढ़ना अव्वल वक्त अच्छा होता है, तो ये अव्वल वक्त पढ़ना है। ये हो गया मामला इबादतों का, मुस्तहबात का। मेरे ख्याल में ये बहुत अहम है, इससे अहम एक और चीज है, वो क्या है, अखलाकियात। खुल्क कैसे हमारे, वो खुल्क अखलाकियात अहले बैत की रिवायतों के मुताबिक बने या हमने अपने जमाने के हिसाब से बनाए। मसलन फर्ज फरमाइए हम और आपने लिबास के सिलसिले में एक तरीकेकार इख्तियार किया हुआ, हम आपने सबने कुछ लिबास पहना हुआ, क्या हमने ये खासकर अहले बैत की रिवायत पर अमल करते हुए पहना है? शायद नहीं, जरूरत भी नहीं है। शायद उन्होंने ना कहा हो कि किस जमाने, लेकिन खुल्कियात को नहीं छोड़ा, अपने हिसाब से कर सकते हैं। हमारे पास अगर ना कहूं दस यूं हजार तो कई हजार रिवायतें यकीनन मौजूद हैं जो सिर्फ खुल्कियात को बयान कर रही है, अखलाक को बयान कर रही है। हमारे रग में नहीं छोड़ा कि जैसे मर्जी अखलाक बना लो, खुदा ने नाउज़ुबिल्लाह अगर हमें उनके नाम से मंसूब है और हमारे अखलाकियात उनसे नहीं लिए गए, इससे बड़ी नाइंसाफी क्या होगी? ये बहुत बड़ी नाइंसाफी है। और आप तसव्वुर फरमाइए, मसलन फर्ज फरमाइए अगर हमारे माशरों के अंदर बदकिस्मती से है, आप और मैं भी जानते हैं कि लोग जबान से गाली दे देते हैं, भाई ये खुल्कियात अहले बैत में नहीं, नहीं। हमारे माशरे के अंदर छोटी छोटी बातों पे एक दूसरे से झगड़ा होता है, कोई ट्रैफिक का एक्सीडेंट हो जाता है झगड़ा हो जाता है, खानदानों के अंदर झगड़े हो जाते हैं, ये जो झगड़े करने की आदत है ये अहले बैत में नहीं है, नहीं। हमारे माशरे में बहुत सारे लोगों में अच्छाई है, हमदर्दी है, लेकिन एक अजीब किस्म की नफसा नफसी राय हुई भी है। हमें नहीं मालूम हमारा हमसाय किस हालत में है, बहुत परवाह भी नहीं है, भैया खुल्कियात किसने दी है? नाउज़ुबिल्लाह घरों के अंदर टेलीविजन के ऊपर, बच्चे इंटरनेट के ऊपर बहुत सारे ऐसे काम कर रहे हैं जो अहले बैत में नहीं किए, मना किया। अच्छा तसव्वुर ये है कि हम वो मंसूब हैं उनके नाम से, हमारी शोहरत भी इसी पर है, तो भाई वो खुल्कियात फिर कौन से हैं जो हमने उनसे इख्तियार किए? तो मैं रिवायत आपकी खिदमत में अर्ज करता हूँ, जिंदगी में कोशिश करते रहे उनकी रिवायतों पर अमल होता रहे, हमारे और आपके अखलाकियात उनके अखलाकियात से जुड़ते रहे। ये तसव्वुर फरमाइए कि जो हम कोशिश कर रहे हैं माशरे को तब्दील करने की, आप अल्हम्दुलिल्लाह ये सारे काम कर रहे हैं, इन सब में सबसे अहम काम आपके और मेरे अखलाकियात, जितना उसका असर होना है उतना उससे बढ़कर किसी चीज का असर नहीं होगा, हमारे लेक्चर्स का नहीं होगा असर, इस माशरे के ऊपर अगर असर होगा तो आपका असर होगा और आपके अखलाकियात का असर होगा। तो एक रिवायत अर्ज करता हूँ, इंशाअल्लाह परवरदिगार मुझे और आपको अमल करने की सआदत नसीब करेगा, दुरूद भेजेगा मोहम्मद वाले मोहम्मद। इमाम ने फरमाया कि इंसान में तीन खासियतें ऐसी हैं, अगर कोई एक भी किसी इंसान के अंदर हो तो अल्लाह उसके ऊपर जन्नत वाजिब कर देगा। तीन खासियतें ऐसी हैं, एक भी किसी इंसान के अंदर हुई खुदा उसके ऊपर जन्नत वाजिब कर देगा। अब जाहिर है इसका मतलब ये नहीं कि बाकी वो गुनाह कर रहा हूं, नहीं, यानी बाकी जिंदगी में अपने आप को गुनाह से बचाता है, ये तीन खासियतें उसने एक्स्ट्रा ऑर्डिनरी अपने अंदर इजाद कर ली, फरमा खुदा उसके ऊपर जन्नत वाजिब कर देगा। खासियतें क्या है? इमाम ने फरमाया अल इन्फाक मिन इख्तार, सख्ती की हालत में अल्लाह की राह में सदका करना। एक दफा मेरे पास पैसा होता है मैं सदका करता हूं, है कर रहा हूं, अगर नहीं होता तो करता हूं, सख्ती आती है तो करता हूं, नहीं फिर रोक लेता हूं। امام نے فرمایا یہ خاصیت نہیں ہے. خاصیت کیا ہے؟ خاصیت یہ کہ سختی نہ بھی کرو. ہاں یہ کوالٹی ہے, سخت کوالٹی ہے. ابھی تو ہمارے ساتھ مسئلہ یہ ہے کہ خدا المکان نے قرآن کریم میں فرمایا متقین کی صفت کیا, فرمایا متقین کی صفت ہے وَفِي أَمْوَالِهِمْ حَقٌّ مَعْلُومٌ لِلسَّائِلِ وَالْمَحْرُومِ. متقی وہ ہوتے ہیں جن کے پیسے میں حق انہوں نے پہلے سے طے کیا ہوا ہوتا ہے, مانگنے والے کے لیے اور نہ مانگنے والے کے لیے, دونوں کے لیے. کچھ باعزت ہوتے ہیں نہیں مانگتے, متقی اس کو بھی دیتا ہے, کچھ مانگتے ہیں ان کو بھی دیتا ہے. متقی کے لیے یہ بتایا کہ یہ صفت ہے. امام فرما رہے اس سے بڑھ کر, اس سے بڑھ کے کیا فرما ہے؟ سختی میں بھی صدقہ کرے. البتہ امام نے لفظ انفاق استعمال کیا ہے, انفاق عمومیت رکھتا ہے, صرف پیسے کا معاملہ نہیں ہے. سختی وقت کی بھی ہو سکتی ہے, سختی جسم کی بھی ہو سکتی ہے, سختی پیسے کی بھی ہو سکتی ہے. سختی کی حالت میں اللہ کی راہ میں نیک کام کرنا, امام فرمانے یہ وہ خاصیت ہے, اگر کسی کے اندر ہو خدا اس کو جنت تک پہنچا دے گا. اب مثال کے طور پر آپ اپنے اس کے اوپر کیسے عمل کریں؟ سب سے پہلے تو ہم نے اپنے آپ سے یہ پوچھنا پڑے گا کہ بھئی ہماری زندگی میں جو خدا کی راہ میں انفاق ہے وہ ہے کیا, ہم نے کیا کیا ہے. اچھا, اب ہر آدمی کے پاس ایک عذر ہے. مثلا کوئی مجھ سے کہے تم نے انفاق کیا کیا ہے, میں کہوں گا میں خود غریب آدمی ہوں, میں کیا انفاق کروں گا. روایتوں میں لکھا ہے کہ غریب انفاق نہیں کرے گا. انفاق کیا صرف پیسے کا ہوتا ہے؟ انفاق کا اللہ کی راہ میں دینا, اللہ کی راہ میں دینے میں بہت ساری چیزیں آتی ہیں. ممکن ہے میرے پاس پیسہ نہیں ہو لیکن میں وقت دے سکتا ہوں خدا من کے لیے. خود یہ جو ابھی انہوں نے کرنا ہے کہ بھائی ہم درخت لگا لیں, یہ خود ایک انفاق ہے, صدقہ ہے. بس ہم فرض کریں ہمارے اور آپ کے ساتھیوں میں کوئی ہو ساتھی کہ کہے کہ بھائی میں پیسہ نہیں دے سکتا, تو ہم اس سے پوچھ سکتے ہیں کہ بھائی تم پیسہ نہیں دے سکتے, تم اتنا کر سکتے ہو اللہ کے نام پر ایک سال کے اندر 25-50 درخت لگاؤ اور ان کا خیال کرو گے چلتے ہیں, وقت دے دو, پیسہ نہیں دو, ان درختوں کو پانی دو, ان درختوں کو چلاؤ, یہ جو 50 درخت ہیں یہ تمہارا صدقہ ہے. اچھا وہ کہے گا کہ میرے پاس تو ٹائم نہیں ہے. ماں کا پڑھنا یہی مشکل ہے. سختی میں انفاق کرے یہ ایمان کی نشانی ہے, سختی میں. کیونکہ دیکھو اس بہت سادہ سی بات ہے, ہم میں سے کسی کو زندگی میں آسانی کا وقت ملنا ہی نہیں ہے. اگر کسی بھی انسان سے پوچھ لے چاہے اس کے پاس وقت ہی وقت ہو, اس سے پوچھے جب بیکار ہو تو یہ کر دینا, وہ کیا بولے گا؟ کہنا میں کبھی بیکار ہوتا ہی نہیں. اب آپ کسی سے پاس جب تمہیں وقت ملے تو یہ کر لینا, وہ کیا کہ مجھے وقت ملتا ہی نہیں ہے. امام فرما رہے نہیں, وقت ملے کی بات نہیں ہے, جب سختی ہو تب کرو. تو یہ جو ابھی جیسے بات کہیں کہ بھائی ہم درخت لگائیں, ہم لوگوں کو تعلیم کی طرف لے کر جائیں, ہم یہ کریں, مکتب اہل بیت کا تعارف کروائیں, ایسا نہیں ہوگا. میری اور آپ کی زندگی میں ایک وقت آئے گا ہم لوگ فارغ بیٹھے ہوں گے پھر ہم کریں گے, ایسا کبھی نہیں ہوگا. یہ زندگی ہمیں چھوڑے گی نہیں اس طرح سے, ہمیں اپنی زندگی میں سے دین کے لیے اللہ کے لیے وقت نکالنا ہوگا, وسائل نکالنے ہوں گے. پہلی نشانی ایمان میں فرمایا, ایمان میں فرمایا سختی میں انفاق کرنا, خدا نے نکالا انسان کو جنت کی طرف بھیجے گا. دوسری صفت کیا ہے؟ فرمایا البشر لجمیع العالم, ہر انسان کے لیے اپنے دل کو کھلا رکھنا. ہم لوگ قوم قبیلے میں بٹے ہوئے ہیں, میں اردو زبان ہوں, اگر میرے سامنے کوئی اردو نہیں بولے میں عزت نہیں دوں گا. وہ پختون ہے وہ کہ جب تک میرے قبیلے کا نہیں ہوگا میں عزت نہیں دوں گا. وہ سندھی ہے وہ کہ سندھی بولے تو میری دوستی بنے گی. انسانیت کے لیے کون ہے؟ امام فرمایا البشر لجمیع العالم, پوری انسانیت کے لیے اپنے دل کو کھولو, اپنے چہرے کو حشاش بشاش رکھو, انسانوں کو قبول کرو. یہ جو ہم قرفا دیکھتے ہیں یہاں پر ہیں یا پاکستان بر صغیر میں مختلف جگہوں کے اوپر ہیں, ان کی کوالٹیز میں سے ایک کوالٹی یہ تھی کہ انسانوں کو انسان ہونے کے ناطے قبول کر لیتے تھے. بھائی جب یہ لوگ یہاں پر آئے ہوں گے تو کیسا مسلمان تھے یہاں پہ؟ نہیں, किस किस दीन के मानने वाले थे, लेकिन ये सबके काम आए, तब जाकर इन लोगों ने कबूल किया। अब मुश्किल हम लोगों के साथ ये हो गई है, हमने अपने अपने और इंसानों के दरमियान इतने ज्यादा फिल्टर लगानी है, इतने ज्यादा रुकावटें खड़ी करनी है कि उस रुकावटों से गुजर के आएगा कौन हमारे पास। मैंने कहीं जबान का मसला लगा दिया, कहीं तालीम का मसला लगा दिया, इस तालीम से कम इंसान को मैं इज्जत नहीं दूंगा, कैसे बात आगे बढ़ेगी। इमाम अल्लाह दूसरी क्वालिटी को तुम्हें अल्लाह की जन्नत तक पहुंचा देगी, खुदा तुम्हें जन्नत में लेकर जाएगा, वो क्या है, अल-बुश बिजमील आलम, इंसानों के लिए अपने दिलों को खोल दो, इंसानों को कबूल करो, हत्ता बाद गुनाहगार को भी कबूल करना पड़ता है। अगर कोई गुनाहगार से मोहब्बत ना करे, उससे हमदर्दी ना करे, उसका गुनाह भी नहीं छुड़वा सकता। गुनाहगार से भी हमदर्दी करनी पड़ती है ताकि गुनाहगार को गुनाह से बाहर निकाला जा सके। अगर मैं किसी शख्स को गुनाहगार देखूं, उससे दुश्मनी शुरू कर दूं, वो मुझसे सीखेगा नहीं, करूं तो ये सब करना पड़ता है। इमाम फरमाया दूसरी सिफत यह है। तीसरी सिफत क्या है, एक और सख्त बात है, फरमाया अल इंसाफ मिन नफ्से, अपनी जात के साथ इंसाफ करें, अपनी जात के साथ इंसाफ करें। क्या मतलब ले सकते हैं इसके, बहुत सारे मतलब हो सकते हैं। नंबर एक, इंसाफ करो, मसला फर्ज करें अगर मेरे हाथ में यूं ही मैं मादी मिसाल देता हूं 1000 रुपए का कोई नोट हो और मैं उसको जमीन पर रगड़ के जूते के नीचे उसको फाड़ दूं, तो आप क्या कहेंगे, मैं सही किया या गलत किया? क्या आपने गलत किया, क्यों 1000 रुपए आसानी से थोड़ी कमाता है इंसान, आपने कमाए हुए हलाल पैसे को इस तरह से जाया कर दिया, ये इंसाफ है? नहीं, इंसाफ नहीं है। खुदा मुताल हमसे पूछेगा, मैंने तुमको जिंदगी दी, तुमने जिंदगी से जो कुछ बनाया, ये इंसाफ है? तुम्हें अपनी जवानी से, तुम्हें अपनी जिंदगी से ये बनाना था? इंसाफ करो अपने आप से, जो खुदा ने अकल दी है, खुदा ने शऊर दिया है, खुदा ने मुताला जिंदगी दी है, खुदा ने कहना औजुबिल्लाह मेरी सुबह को इब्तिदा फजर की कज़ा से है, ये इंसाफ है? ये तो कोई इंसाफ नहीं हुआ। ज़रूर बिन मोहम्मद मौलाना की सेहत और सलामती के लिए दुरूद भेज मोहम्मद मौलाना। एक बार फिर आप अपनी सेहत और सलामती के लिए तमाम मुंतज़मीन और जहां उलमा तशरीफ़ फरमाए हैं सब की सेहत और सलामती, मजीद तौफीकात के लिए दुरूद भेजे मोहम्मद व आले मोहम्मद। तीसरा पॉइंट इमाम ने फरमाया है अल इंसाफ मिन नफ्से, इंसाफ करें अपने नफ्स के साथ। आप जिंदगी में जो काम कर रहे हो, किसी के साथ पेश आ रहे हो, किसी से गुफ्तगु कर रहे हो, अपने आप से एक सवाल कर सकते हैं, ये जो मैं कर रहा हूं इससे खुदा खुश होगा, ये सही कर रहा हूं? हम लोगों के साथ ये हो गया है, हम लोग अपने बनाए हुए खोल के अंदर, शेल के अंदर इतने फंस गए हैं, दूसरे से सुनना तो हमने बंद कर दिया है कि कोई हमें कहे कि तुम गलत कर रहे हो। हमें सबसे बड़ा इंसान वो दुश्मन लगता है जो हमें बता दे कि हमने गलत किया है, ये हमने खुद गलती की वजह से किया है। तो हम किसी से नहीं सीखना चाहते कि कोई हमें आकर कहे तुमने गलत किया है, ये तो खत्म हो गया मामला, अब एक और मुसीबत हो गई, खुद भी नहीं समझ रहे कि हमने गलत किया है, दूसरे को तो पहले ही बंद कर दिया है, अपने आप से भी सुनना बंद कर दिया है। अब क्या हो रहा है, हमें गलत फहमी के खोल में बैठ गए कि जो हम कर रहे हैं ये सबसे सही है। अच्छा, सारी गलतियां कर रहे हैं। मैंने अभी अपनी जनता में अर्ज किया, भाई पाकिस्तान में 20 करोड़ से ऊपर आबादी है, इस 20 करोड़ से ऊपर आबादी में अहले बैत के चाहने वाले मसलन 3 से 4 करोड़ होंगे, इन 3 से 4 करोड़ में फर्ज कर लो भाई आधे बाले हो आधे बाले ना हो, 1.5-2 करोड़ में बाले हुए, फिर इनमें से कितने लोग फजर की नमाज पढ़ते होंगे, कितने पढ़ते होंगे? अभी तो खुदा ने हमारे पर्दों को महफूज किया, वैसे सरकार ورنہ مثلاً اگر خدا نہ کرے ایسے ہی ہو جانا کہ ہم دیکھیں اس کنونشن میں کوئی لوگ آئیں گے جو ریگولر فجر کی نماز پڑھتے ہوں, اسی میں مصیبت بن جائے گی ہماری. اب ذرا ایک بات سوچنا, یہاں تو ہم یہ نہیں کریں گے, امام کے لشکر میں جانے پہ یہ ہوگا یا نہیں ہوگا؟ مثلا اگر میں آپ کو بولوں کہ ایک لشکر کا انتظار ہوا ہے 1100 سال 1200 سال, اس لشکر میں آنے کی شرط یہ نہیں ہوگی کہ نماز کا خیال کرتا ہوں, ہونی چاہیے. بے نمازی کو امام اپنے لشکر میں کیوں بلائیں گے؟ جھوٹے کو ایکسپٹ کر لیں گے؟ نہیں. جس کو اپنی نگاہوں پہ کنٹرول نہ ہو اسے قبول کریں گے؟ نہیں. جس کے مال میں حلال اور حرام کا پتہ نہ ہو اسے قبول کریں گے؟ نہیں. یہ ہم لوگ کب سیکھیں گے؟ یہ وہ مشکل ہے جس کا ہم لوگ ہیں. ہمیں لوگ سمجھ رہے ہیں کہ ہم اہل بیت کے نمائندے ہیں, ہم ان کے نام سے منسوب ہیں. میں نے عرض کیا ہم ان کے نام سے منسوب ہیں تو خلقیات بھی تو وہ لانی پڑیں گی. سب سے بڑی ذمہ داری ہماری بولنے والوں کی ہے, میرے جیسے لوگوں کی. امام نے فرمایا تین چیزیں تمہارے اندر ہوں, خدا تمہیں جنت میں لے جائے گا. ایک بھی وہ تو لے جائے گا. ایک, سختی میں انفاق کرو. یہ سختی میں انفاق کرنے کا میں نے مطلب عرض کر دیا. کوئی یہ نہ سوچے میری زندگی میں آسانی آئے گی پھر میں کروں گا. نہیں, کبھی آسانی نہیں آتی پھر ایسے, ابھی کرو. دوسری بات کیا تھی؟ پوری دنیا کو قبول کرو اپنے لیے. پابندیاں مت لگاؤ, رکاوٹیں مت کھڑی کرو. ایک دفعہ مسئلہ ہوتا ہے, ہمیں کسی شخص سے لڑنا ہوتا ہے جس نے دین میں انحراف کیا, دین میں بدعت ڈالی ہے, دین سے دشمنی کی ہے. وہ ایک الگ چکر ہے. یہ جو روڈ کے اوپر لوگ کھڑے ہیں جن میں سے کچھ گناہگار ہیں, کچھ نافہم ہیں, کچھ نادان ہیں, ان سے کس نے کہا دشمنی کرنا؟ ان کے لیے کتنی عزت ہمارے دلوں کے اندر ہے, یہ مشکل ہے. اور میں نے عرض کیا اور افاق جو کمال تھا وہ اسی کے اندر تھا جو مجھے سمجھ میں آتا ہے. بس پہلی بات ہے. اور تیسری بات کیا تھی؟ وہ یہ کہ اپنے نفس سے انصاف کرو, ہر چیز کے معاملے میں انصاف کرو. تمہارے پاس بچے ہیں, ان کے ساتھ انصاف کیا ہوگا؟ ان کی طبیعت ہونی چاہیے. زندگی کے بارے میں, مال کے بارے میں, توانائی کے بارے میں, ہر چیز کے بارے میں انصاف. تو احسان محترم, یہ ایک روایت میں نے آپ کی خدمت میں عرض کی. اب آپ دیکھیے گا اس پہ عمل کیسے کر سکتے ہیں. اور اسی روایت کا معاملہ نہیں ہے, روایتوں دسوں ہزار موجود ہیں. اپنی زندگی میں کاموں میں سے ایک کام رکھیں, ہر روز یا ہر ہفتے صحیح اہل بیت کی روایتیں پڑھتے رہیں. اس سے ہماری روح زندہ رہے گی. اگر کوئی مثلاً ان کی روایتیں پڑھتا رہے ہر روز یا ہر ہفتے, تھوڑی بہت عمل کی کوشش کرتا رہے, تو اس کا مطلب کیا ہے؟ اس کا مطلب ہے کہ ہر روز یا ہر ہفتے امام کے درس میں شرکت کرتا ہے, امام سے سیکھنے کی کوشش کرتا ہے. آپ اپنی زندگی کے ساتھ انصاف کریں, آپ کی زندگی سیکھے بغیر نہ گزریں. یہ ایک پوائنٹ ہے. میں نے عرض کیا ہم جن عظیم الشان ہستیوں سے منسوب ہیں ان کی کچھ میراث ہے. ان کی میراث کیا ہے؟ نمبر ایک, علم. نہ وہ علم جو صرف سیکھنے سکھانے کا ہے, وہ علم جو کرنے کا ہے اور دلوں میں نورانیت لانے کا ہے. اس علم کی ایک مثال آپ کی خدمت میں ایک روایت سے عرض کر دی. اب دوسری چیز کیا ہے ان کی نسبت سے جو ہمارے پاس ہونی چاہیے؟ دوسری چیز جو مجھے سمجھ میں آتی ہے وہ اللہ کے ساتھ ایک رابطہ ہے, ایک خاص رابطہ. اس رابطے کی نشانی ہمیں پتہ ہے. اس رابطے کی نشانیوں کو معجزہ کہہ کے ہم بیان کرتے ہیں, صحیح کرتے ہیں, لیکن سیکھنے کی کوشش کم کر رہے ہیں. بھائی ہمیں معلوم ہے کہ جب ان کو معجزہ دکھانا تھا وہ میدان مباہلہ میں تشریف لائے, خدا سے ایک رابطہ تھا. اگر وہ کہتے کہ ہم مباہلہ کریں گے, لعن کریں گے دشمنوں پہ, تو دشمن کو بھی پتا تھا کہ ان کی نسلیں ختم ہو جائیں گی. یہ خدا سے رابطہ تھا. اچھا, ہم سے کوئی پوچھے تم لوگ منسوب ہو اہل بیت سے, تمہارے اندر وہ رابطہ ہے؟ وہ رابطہ تم نے کیسے سیکھا ہے؟ مثلا انہوں نے رابطے کے لیے کیا کیا؟ ان رابطے کے لیے بندگی کی. انہوں نے رابطے کو بڑھانے کے لیے اللہ سے عبادتیں کی. ایک ایک دن میں اتنی نافلہ پڑھتے تھے, इतना कुरान पढ़ते थे, इतनी अल्लाह के सामने दुआएं करते थे, कोई हमसे पूछे तुम क्या करते हो, तुम लोग नमाज शब तो पढ़ते हो गे, कोई हमसे पूछे इस तरह से कुरान कितना पढ़ते हो तुम लोग, तुम लोग खुदा से रास्ता कैसे बनाते हो, हम क्या बोले उसे जवाब। वो क्या कर, तुम जिनका नाम ले रहा है जिंदगी में बंदगी की सेवा कुछ नहीं किया, तुम बंदगी के लिए क्या कर रहे हो। खुदा फिर नाउजुबिल्ला अगर हमारा हिसाब इसमें अच्छा ना हो तो फिर हम उनसे मंसूब कैसे हुए। आए ये नस्बत मुफ्ती नस्बत है। दूसरी चीज हमें समझ में आती है, उनकी मीरास में हमारे पास होनी चाहिए, उसकी हमें कोशिश करनी चाहिए, पूरी जिद्दोजहद करनी चाहिए, वो अल्लाह के साथ रابطہ है। उस रابطے के लिए क्या करना है, दो बातें, एक इबादत, अलबत्ता इबादत की परत भी बंदगी पर है, लेकिन इबादत हम उन इबादतों को कहते हैं जो जिस्मानी तौर पर रूहानी तौर पर खुदा ने हम पे वाजिब किए, नमाज रोजा ज़कात हज जिहाद वगैरह मुस्तहबात भी इसमें शामिल है। दूसरा बंदगी, जिंदगी में वो करो जो उन्होंने चाहा था, खुदा ने चाहा था, बंदगी से हटके कुछ मत करो, अल्लाह के बंदे बनो। वो रास्ते के लिए ये करते थे, इस्तगफार करते थे खुदा के सामने, अपनी तमाम तर अजमत के साथ इस्तगफार करते थे। मसलन मैं और आप इस दूसरे पॉइंट पे अमल करना चाहते हैं, क्या करें, एक मशवरे के तौर पर अर्ज करें, कोशिश करें सूरज निकलने से पहले खुदा के सामने 70 मरतबा इस्तगफार करें, सूरज निकलने से पहले। बेहतर है कि फजर से पहले कर लें तो इंसान की रूह को एक नई जिंदगी मिलती है, कम से कम सूरज निकलने से पहले कर लें। 70 मरतबा इस्तगफार करें, क्या करें इस्तगफार में, बोले अस्तगफिरुल्लाह रब्बी व अतूबु इलैह, 70 मरतबा। क्या सोचें, अपनी गलतियों को सोचें जो खुदा की थी, खुदा के मामले में हमसे गलतियां हुई हैं, अल्लाह के बंदों के मामले में हमसे गलतियां हुई हैं, उन गलतियों को सोचें, कब से गलतियां कर रहा हूं, मुमकिन है मुझे गलती करते करते 40 साल हो गए, जब खुदा ने उतार मेरी उन सारी गलतियों को जमा करेगा तो कितनी बनेंगी, सिर्फ खुदा ही जानता है और खुदा ही बख्शने वाला, और कुछ नहीं है हमारे पास। अल्लाह के नबी कहीं तशरीफ फरमा थे, रेगिस्तान था, सहरा टाइप की जगह थी, कहा हम यहाँ पे पड़ाव डालेंगे, लोगों ने कहा कि यहाँ पड़ाव तो डालेंगे लेकिन यहाँ पे खाना बनाने के लिए आग लगानी है, यहाँ पे लकड़ियां नहीं है, यहाँ पे कोई दरख्त नहीं है। अल्लाह के नबी ने फरमाया जाओ मिट्टी में ढूंढो शायद मिले। तो अल्लाह के नबी यहाँ रेगिस्तान है, यहाँ दरख्त उगता ही नहीं है तो लकड़ी कहाँ से आई। अल्लाह के नबी ने फरमाया जाओ जाके ढूंढो। तो पूरा लश्कर गया, उन्होंने मिट्टी के अंदर हार डाल डाल के छोटी छोटी लकड़ियां जमा करना शुरू की। जब वो लकड़ियां लेकर आए तो इतनी लकड़ियों का ढेर लग गया कि हफ्ते भर भी रुकते तो जलाते रहते। अल्लाह के नबी ने फरमाया जब खुदा तुम्हारे अमाल में से गुनाह निकालेगा तो ये होगा, जब तुम्हारी जिंदगी में से अमाल में से गुनाह निकालेगा तो ये होगा। तुम कहो कि हमने कोई गुनाह नहीं किया, जब खुदा का निजाम निकालेगा देखो ढेर लग गया, कैसे कह रहे हो कि नहीं किया। फला मौके पे एक आदमी मिला, जैसे ही मैं उससे मिला मैंने सोचा इससे मुझे क्या फायदा होगा, ये खुदगर्जी का ही गुनाह है। किसी आदमी के बारे में मैंने सुए जन किया, ये गुनाह है। किसी की गीवत कर दी नाउज़ुबिल्लाह, फला जगह पर गलत नजर से देख ली, सब गुनाह है। एक दिन में कितने किए हिसाब थोड़ी है, किसी को क्या पता। ये सब हमारे नफ्स के ऊपर जखीरा हो रहा है। इस्तगफार करो, आप अल्लाह की बंदगी में आगे बढ़ना चाहते हैं, चलिए एक बार तय कर लें, जितने भी आपके नुमाइंदे हैं मेंबर्स हैं जितने भी हैं वो एक बार तय कर लें कि हम हर रोज 70 मरतबा इस्तगफार करेंगे अपने गुनाहों को याद करके। मैं गारंटी से कह रहा हूं कि अगर आपने ये एक साल कर लिया आपके मेंबर यही अगले साल वापस आए, मानवीय तौर पर बेहतर इंसान, मानवीय तौर पर बहुत बेहतरीन ग्रहण करेंगे। ये दो बातें हो गई, एक इल्म, एक अल्लाह से राब्ता। तीसरी चीज है इंसानों की खिदमत।
جس کام کے لیے یہ عظیم الشان ہستیاں مشہور تھیں وہ انسانوں کی خدمت تھی، انسانوں کے کام آتے تھے. بہت ساری چیزیں میں نہیں کر سکتا، جو کر سکتا ہوں وہ کروں بس. یہاں سندھ میں اتنی غربت ہے، بلوچستان میں اتنی غربت ہے، سب کی غربتیں دور نہیں کر سکتے. جو نہیں کر سکتے وہ چھوڑ دو، جو کر سکتے ہو وہ بدلو، وہ کرو. چھوڑا سا پتھر ہلانے کے برابر بھی کوئی کام کر سکتے ہو نا، وہ کر لو تو خدا اور کاموں کی توفیق بڑھا دیتا ہے، انسان کی توفیق بڑھتی ہے. نہیں کرے گا تو کچھ نہیں ہوگا. امام نے بھی فرمایا سختی میں انفاق کرو. آپ اپنے اپنی زندگی میں طے کریں، کہنے یہ دیکھیں تیسرا پوائنٹ عمل کرنے کے لیے کیا کریں. یوں ہی میں عرض کر رہا ہوں ایک پوائنٹ، مثلا 70 دفعہ استغفار کیا صبح، نماز فجر پڑھ لی، بیٹھ جائیں ایک منٹ کے لیے، صرف ایک منٹ کے لیے اپنے آپ سے ایک سوال پوچھیں، آج میں امام وقت کی خدمت کرنے کی خاطر کیا کر سکتا ہوں. صرف ایک منٹ کے لیے بیٹھے اپنے آپ سے صرف ایک سوال پوچھیں، میں امام کا ماننے والا ہوں، میں ان کی غیبت ختم کرنا چاہتا ہوں، میں ان کے ظہور کا انتظار کرتا ہوں، آج میں ان کی نصرت کے لیے کیا کر سکتا ہوں. کو پانچ نکالیں، آج میری زندگی میں مجھے یہ کرنا ہے اپنے امام کے لیے. میں صبح سوچ کے آیا تھا آج میں اپنے امام کے لیے کیا کر سکتا ہوں، تو میں اپنے لیے سوچا میں کہ آج میں ایک لیکچر دینے جاؤں گا، وہاں پہ امام کا ذکر کروں گا، لوگوں کو امام کی یاد دلاؤں گا، ان سے کہوں گا اپنے امام کے لیے روز کچھ کرو، غیبت ختم ہو جائے گی. اس طرح اگر ہم سب لوگ ہر روز ایک کام سے بھی امام کی نصرت کے لیے کریں، کتنے کام بن جائیں گے. کرتے نہیں ہیں، توجہ نہیں دیتے ہیں. دعائیں سلامتی پڑھتے ہیں، دعائیں مدبا پڑھ لیتے ہیں، دعائیں عہد پڑھ لیتے ہیں. دعائیں پڑھنا بہت اچھا ہے، اس کے بغیر زندگی نہیں گزرے گی، لیکن دعا کے پیچھے عمل ہونا چاہیے. آپ صبح دعائیں مدبا پڑھیں، مثلا دعائیں عہد پڑھیں، دعائیں زیارت پڑھیں، آل یاسین پڑھیں، دعائیں سلامتی پڑھیں، ان سب کے پیچھے ایک منٹ سے بیٹھ کر اپنے آپ سے پوچھیں آج میں امام کے لیے کیا کرنا چاہتا ہوں. کوئی کام نہ کر سکتا ہوں، اور ممکن ہے کوئی ضروری نہیں کہ کوئی بہت بڑے بڑے کام ہوں، مثلا کتاب لکھوں گا، مدرسہ لگاؤں گا، نہیں، اتنا سا لے لو. مثلا فلاں آدمی ہمسائے کے اندر مصیبت میں، آج میں اس کے کام ہوں، آج اس کا کوئی کام کروں. فلاں آدمی ہے، جب میں اس کو کوئی فون کرتا ہوں تو خوش ہو جاتا ہے، اس کو آج میں فون کروں گا، اس سے بات کروں گا امام کو خوش کرنے کے لیے. میرا کوئی کام نہیں ہے، میں اپنے امام کو خوش کرنے کے لیے کروں. جب آپ وہ کام کریں گے نا، آپ کو کوئی ریوارڈ نہیں دے گا، آپ کو کوئی انعام نہیں دے گا، آپ سے کوئی اچھا پیش نہ آئے، تو صبر کرنا. کس کے نام پہ صبر کرنا؟ امام کے نام. تو مولا آپ کے لیے کیا کرنا، انسانوں کے لیے نہیں کیا، تھوڑا صبر کرو. اب میں آپ کو گارنٹی سائز کر رہا ہوں، اگر آپ ہر روز اپنے امام کے لیے ایک کام کریں گے، یہ سمجھ لیں دنیا میں آپ نے بینکوں میں جا کے اکاؤنٹ کھولا ہوتا ہے نا، تو کہتے ہیں مثلا ہر روز 10 روپے جمع کراؤ تمہاری دولت اتنی ہو جائے گی. اب سوچو اگر کوئی ہر روز امام کے پاس اکاؤنٹ کھول لے، ہر روز اس میں ایک عمل ڈالے، اس کا اکاؤنٹ کتنا بڑا ہو جائے گا انشاءاللہ. اور امام میں تو قرآن کی اس آیت کریمہ کے مطابق حل جزاء الاحسان الا الاحسان، امام میں تو یقیناً آپ کو دینا ہی دینا ہے، کچھ کریں. بہت ساری مشکلات معاشرے کے اندر بروں کی وجہ سے نہیں ہے کہ برے زیادہ ہے، میں عرض کرتا چلو برے زیادہ تر زیادہ ہوتے ہیں. بہت ساری مشکلات معاشرے میں بروں کے زیادہ ہونے سے نہیں ہے، اچھوں کے کچھ نہ کرنے سے ہے، اچھے کچھ کر نہیں رہے. آپ اپنے کریں. تو تین پوائنٹ میں نے اپنی خدمت میں عرض کیے، علم، خدا سے رابطہ، انسانوں کی خدمت. تینوں پوائنٹ کے لیے پریکٹیکل پوائنٹ عرض کیا. علم کے لیے عرض کیا، ایک روایت سنائی کہ اس پہ عمل کریں، کہا ہر روز ایک روایت پڑھیں، ہر روز نہیں پڑھ سکتے، ہفتے میں ایک دن پڑھیں. دوسری بات تھی اللہ سے رابطہ، اللہ سے رابطے کے لیے کیا عرض کیا، ہر روز استغفار کریں، 70 مرتبہ استغفار کریں سورج نکلنے سے پہلے. خدا گھر نعوذ باللہ کسی دن نماز قضا ہو گئی، نعوذ باللہ تعالیٰ نہیں اٹھ سکے، اس دن 100 مرتبہ کریں نماز کی فوراً قضا پڑھیں، 100 مرتبہ استغفار کریں تاکہ خدا سے رابطہ دوبارہ جڑے. نافرمانی ہوئی، اپنی نافرمانی کو کم نہ سمجھوں میں، نافرمانی کو کم نہیں سمجھے، کوئی بھی نافرمانی ہوئی وہ خدا سے استغفار کرے کہ خدا بہتر انسان ہے. تیسری بات کیا ہوئی، ہر روز صبح ایک منٹ کے لیے صرف اپنے ذہن پہ بوجھ ڈالیں، سوچیں آج میں امام کی نصرت کے لیے کیا کر سکتا ہوں، مجھے کیا کرنا چاہیے. اب میں آپ کی خدمت میں عرض کروں، میں آپ کو قسم کھانے کو تیار ہوں، قسم کھاؤں گا نہیں. قسم کھانا ویسے بھی اچھی بات نہیں، مکروہ ہوتا ہے، ضرورت پڑے تو ایک اور مسئلہ ہے. لیکن میں آپ کو گارنٹی سے عرض کر رہا ہوں، اگر آپ نے جو پنڈال میں جتنے لوگ موجود ہیں، ہماری بہنیں، آپ کو سب لوگ، اگر اس پہ آپ نے عمل کر لیا، اگلے سال آپ آئیں، آپ کی یقیناً معنویت کہیں سے کہیں گے، آپ کے معاشرے پر اثر بڑھ جائے گا، آپ کی زندگیاں کچھ سے کچھ ہو جائیں گی. دیکھیے اس کو کس طریقے سے کر سکتے. اور ایک آخری بات عرض کروں گا آپ کی خدمت میں، اپنے کسی چھوٹی بھی اچھائی کو کم مت سمجھیے گا، اور کسی اچھے کام کو احسان جمع کے مت کیجیے گا. اللہ کے لیے چھوٹا سا کام کریں گے نا، اس کو چھوٹا مت سمجھو، یہ خدا کے نزدیک بڑا ہے. اور دکھاوے اور احسان کے لیے کوئی بڑا کام بھی کرو گے تو اس کا کوئی فائدہ نہیں ہے، وہ سب ختم ہو گیا، غلط ہو گیا. دکھاوے کا کوئی کام مت کرے، انسانوں کو دکھانے کے لیے کچھ مت کرو. خدا کے لیے چھوٹا سا کام کرو وہ خدا بڑا کر دے گا. دکھاوے کے لیے بڑا بھی کام کرو گے نا، وہ غلط ہو جائے گا، وہ ختم ہو جائے گا. خلوص سے کام کرو تو آپ کے کام کی تاثیر ہوگی، آپ کے اپنے دل پہ اثر ہوگا اس کا سب سے زیادہ، آپ کی معنویت بڑھے گی. اور خدا تعالیٰ انشاءاللہ اس پرہیزگاری اور معنویت کو اس ملک کے کونے کونے تک پہنچا دے گا انشاءاللہ تعالیٰ. پروردگار انشاءاللہ آپ کے ہمارے توفیقات میں اضافہ فرمائے، اور ہمیں نبی اور اولاد نبی کی خدمت کی سعادت نصیب فرمائے. درود بھیجے محمد و آل محمد.